नीली झील आज शफीकुर रहमान एहतशाम काजिम की आवाज़ में। ये उन दिनों का जिक्र है जब रूफ़ी के दांत पर बिजली गिरी। रूफ़ी जिनको बाद में शैतान का नाम मिला, बिजली से बहुत डरते थे। जब बादल आते तो वो बिस्तरों में छुपते फिरते। सब कहते कि अगर बिजली को गिरना है तो वो ज़रूर गिरेगी। रूफ़ी जवाब देते, बेशक गिरे, लेकिन इस तरह कम से कम उसे मुझको ढूंढना तो पड़ेगा। हुआ यूं कि बारिश अभी अभी थमी थी। रूफ़ी सोफे के पीछे से निकलकर दबे पांव बरामदे तक गए, ये देखने के बादल छंट गए या नहीं। इतने में ज़ोर से बिजली कूंदी और एक अजीम शान धमाका हुआ। जब वो होश में आए तो उनका एक दांत हिल रहा था। उन्होंने आईना देखा तो दांत का कुछ हिस्सा स्याह नज़र आया। अगले रोज़ आसपास मशहूर हो गया कि रात रूफ़ी मियाँ के दांत पर बिजली गिरी है। वो 2 दिन तक बिस्तर पर पड़े रहे, लेकिन इस तरह हम अपने आने वाले सहमाही इम्तिहान से न बच सके। इस कम बख्त इम्तिहान ने हमारी नींद उड़ा रखी थी। मास्टर साहब ने हमारे साथ ख़ास रायत की और अज़राह करम इम्तिहान चंद दिनों के लिए मुलतवी कर दिया। हमारे मास्टर साहब बड़े खूनखार किस्म के आदमी थे। यूं तो वो बैचलर ऑफ आर्ट्स थे, लेकिन बाद में हमें पता चला कि शादीशुदा हैं और कई बच्चों के बाप हैं। वो उन हजरात में से थे जो आपसे सवाल पूछेंगे, आपकी तरफ से खुद जवाब देंगे और फिर आपको डांटेंगे कि गलत जवाब था। उनके नौकर की ज़ुबानी मालूम हुआ कि उन्हें नींद में बोलने और चलने फिरने की बीमारी थी और सोते हुए पैदल चला करते थे। हालांकि उनके पास एक तांगा था और एक साइकिल थी। उन्हें खेल कूद का शौक़ भी था, लेकिन फ़कत इतना कि रेफ़री बनकर खुश हुआ करते थे। एक मरतबा वो फुटबॉल के मैच में रेफ़री थे कि यकलख जोश में आ गए और गेंद लेकर ख़ुद गोल कर दिया। रूफ़ी के अब्बा हमेशा उनसे कहा करते थे कि मास्टर साहब, आप इस इलाके में फ़ुटबॉल के नंबर 2 खिलाड़ी हैं। एक रोज़ मास्टर साहब ने उनसे पूछा कि नंबर 1 खिलाड़ी कौन है। वो बोले, पता नहीं। सारी क्लास का इम्तिहान हो चुका था, सिर्फ मैं और रूफ़ी रहते थे। निचली जमातों में रूफ़ी के छोटे भाई नन्हे मियाँ बाकी थे, क्योंकि इस बिजली के गिरने के सिलसिले में बतौर तीमारदार शरीक थे। मैं और रूफ़ी मुजरमों की तरह कमरे में दाखिल हुए। मास्टर साहिब ने हमें बताया कि वो फ़क्त हमारा ज़ुबानी इम्तिहान लेंगे और बिल्कुल आसान से सवाल पूछेंगे। घबराने या डरने की कोई बात नहीं। उन्होंने रूफ़ी से पूछा, तुम्हें किसने बनाया। रूफ़ी हाथ से इशारा करते हुए बोले, जनाब इतना तो मुझे खुदा ने बनाया, इसके बाद मैं खुद बड़ा हुआ हूँ। इस वक्त तुम एक छोटे से लड़के हो, जब बड़े होगे तो क्या बनोगे। मैं इंसान बनूँगा। तुमने ऐसी अजीब आँखें कहाँ से पाई। जी, ये चेहरे के साथ ही आई थी। अब मास्टर साहब मुझसे मुखातिब हुए, बताओ हाथी कहाँ पाए जाते हैं। जनाब हाथी इतने बड़े होते हैं कि उनके खोए जाने का सवाल ही पैदा नहीं होता। मेरा मतलब है, हाथी मिलते कहाँ हैं। जहाँ और हाथी हों वहाँ। क्या ये सच है कि हाथियों का हाफ़ज़ा बेहद तेज़ होता है और वो कभी भूलते नहीं। जी, हाथियों के पास याद रखने के लिए बातें ही कौन सी होती होंगी। अच्छा, लूमड़ी की खाल का फ़ायदा क्या है। लूमड़ी को गर्म रखती है। मास्टर साहिब का चेहरा रूफ़ी की तरफ फिर गया। अगर एक शख्स ने एक उल्लू 15 रुपये 3 आने 1 पाई में ख़रीदा और 7 रुपये 10 आने 11.5 पाई में बेच दिया तो उसे कितना नुकसान हुआ। जनाब, मैंने आज तक उल्लू इतना महंगा बिकते नहीं देखा, मैंने डरते डरते कहा। और तुमने। मैंने कभी उल्लू देखा ही नहीं, रूफ़ी बोले। ओ गज़ब खुदा का, तो आज तक तुमने उल्लू नहीं देखा। मेरी तरफ देखो, नीचे क्या देख रहे हो। अच्छा, मैं सवाल फिर दोहराता हूँ। मास्टर साहब ने सवाल दोहराया, बताओ कितना नुकसान हुआ। जी, रुपयों में नुकसान हुआ और आने पाइयों में नफ़ा, रूफ़ी बोले। अच्छा, आज तुमने जो सबसे अजीब वाक़या देखा वो बयान करो। जनाब, आज मैंने चंद आदमियों को एक घोड़ा बनाते देखा। लकड़ी का घोड़ा। जी नहीं, असली घोड़ा, जीता जागता घोड़ा। लेकिन जब मैंने देखा तो वो तकरीबन उसे मुकम्मल कर चुके थे और उसके खुरों में मीखें ठोक रहे थे। साबित करो कि कलम तलवार से अहम है, جناب تلوار سے چیک پر دستخط نہیں کیے جا سکتے۔ ماسٹر صاحب کچھ کچھ خوا ہو چلے تھے۔ انہوں نے میری طرف دیکھا اور بولے، آسٹریلیا کہاں ہے؟ جی جغرافیہ کے 50ویں صفحے پر۔ جغرافیہ میں نہیں، ویسے کہاں ہے؟ جناب آسٹریلیا کرہ ارض پر ہے۔ تربوز کے فوائد بیان کرو۔ تربوز ایک ایسا پھل ہے جسے کھا بھی سکتے ہیں، پی بھی سکتے ہیں اور اس سے ہاتھ منہ بھی دھو سکتے ہیں۔ اور ناریل؟ جی ناریل پر ٹکٹ لگا کر اور پتہ لکھ کر بطور پارسل بھی بھیج سکتے ہیں۔ اچھا حروف اضافت کیا ہوتے ہیں؟ جناب حروف اضافت وہ ہوتے ہیں جو اضافہ کرتے ہیں اور جنہیں پڑھ کر کچھ اور حروف یاد آ جاتے ہیں۔ مثلاً گھڑی ساز، یوں معلوم ہوتا ہے جیسے زمانہ ساز ہو۔ پالتو فالتو معلوم ہوتا ہے۔ مجرد مجرب اور طبلہ نواز بندہ نواز معلوم ہوتا ہے۔ اور بس بس بس، ماسٹر صاحب بالکل خفا ہو گئے تھے۔ اب ننھے میاں کو بلایا گیا۔ ننھے گنتی گن کر دکھاؤ، ماسٹر صاحب بولے۔ 1 2 3 4 5 6 7 8 9 10 غلام، بیگم اور بادشاہ، ننھے نے فاتحانہ انداز سے کہا۔ اس میں ننھے غریب کا نقصان یا اس کا کوئی قصور تھوڑی تھا۔ ان دنوں گھر میں خوب تاش ہوا کرتی تھی۔ شام کو ماسٹر صاحب ہمارے ہاں آئے۔ روفی کے ابا سے دیر تک باتیں کرتے رہے۔ سوتے وقت ہمیں سنایا گیا کہ ہماری تعلیمی حالت بہت کمزور ہے، چنانچہ ماسٹر صاحب ہمیں گھر پر پڑھانے آیا کریں گے۔ اس خبر نے ہمیں اداس کر دیا۔ اگلے روز اتوار تھا۔ اعلی صبح ہم نے مچھلیاں پکنے کا سامان لیا اور جھیل کا رخ کیا۔ اس ٹیوشن کی نئی مصیبت نے ہمیں غمگین کر دیا تھا۔ یوں معلوم ہوتا تھا کہ جو رہی صحیح آزادی میسر تھی وہ بھی چھن گئی۔ جھیل کے شفاف اور نیلے پانی پر ہلکی ہلکی دھند چھائی ہوئی تھی۔ دور بادلوں کے چھوٹے چھوٹے ٹکڑے ہوا میں تیر رہے تھے۔ کناروں پر پھولدار بیلیں اور پودے جھکے ہوئے تھے اور بے شمار تتلیاں اڑ رہی تھیں۔ جھیل کے کنارے دور دور تک چلے گئے تھے۔ دوسرا کنارہ بہت دور تھا اور وہ کبھی کبھار ہی دکھائی دیتا۔ جب بارش تھمی ہو یا دن بالکل صاف ہو تو ہر بار کسی نئی شکل میں دکھائی دیتا۔ کبھی دور دور تک محل اور قلعے دکھائی دیتے، کبھی گھنے اور سرسبز باغ، اور کبھی ریت کے ٹیلے اور نخلستان نظر آتے۔ ہمارے اتوار جھیل کے کنارے گزارتے۔ بڑے اہتمام سے مچھلیاں پکڑنے کا پروگرام بنتا، مچھلیاں بھوننے کا سامان بھی ساتھ ہوتا۔ ہمارے مچھلیاں پکڑنے کے طریقے بھی صحیح تھے، لیکن ہم نے کبھی وہاں ایک بھی مچھلی نہیں پکڑی۔ انجینئر صاحب اور ڈاکٹر صاحب کا خیال تھا کہ اس جھیل میں مچھلیاں بالکل نہیں ہیں۔ جھیل کے پانی میں کوئی خرابی تھی۔ معدنیات کے کچھ ایسے اجزاء شامل تھے جن میں مچھلیاں زندہ نہیں رہ سکتی تھیں، لیکن ہمیں اس پر بالکل یقین نہ آیا۔ ایسی خوشنما جھیل میں تو مچھلیاں دور دور سے آ کر رہیں گی۔ ہم اداس ہوتے یا ہمیں دھمکایا جاتا تو ہم سیدھے جھیل کا رخ کرتے، بنسیاں پانی میں ڈال کر گھاس اور پھولوں میں بیٹھ جاتے۔ بادشاہوں، پریوں اور بحری ڈاکوؤں کی کہانیاں پڑھتے۔ ذرا سی دیر میں ہم بھول جاتے کہ اس خوبصورت گوشے کے علاوہ دنیا کے اور حصے بھی ہیں جہاں اسکول بھی ہیں۔ اسکول کا کام ہے، ماسٹر صاحب کی ڈانٹ ہے، گھر والوں کی گھرکیاں ہیں۔ ہم دوسرے کنارے کی باتیں کرتے جسے دیکھنے کا ہمیں بے حد شوق تھا۔ ہم قیاس آرائیاں کرتے کہ وہاں کیا کچھ ہوگا۔ شاید وہاں کسی اور قسم کی دنیا ہوگی، کس طرح کے لوگ ہوں گے۔ ہم نے کئی مرتبہ ارادہ کیا کہ کہیں سے ایک کشتی لے کر چپکے سے نکل جائیں اور جھیل کو عبور کر کے دوسری طرف جا پہنچیں، لیکن ہمیں کشتی نہ مل سکی۔ ہمیں تیرنا نہیں آتا تھا۔ کنارے کنارے چل کر دوسری طرف جانا ناممکن تھا کیونکہ راستے میں کئی رکاوٹیں تھیں۔ جب ہم چاندنی رات میں جھیل کے کنارے بیٹھ کر ایک دوسرے کو پریوں کی کہانیاں سناتے تو جیسے سارے کردار ہماری آنکھوں کے سامنے چلنے پھرنے لگتے۔ چاندنی کچھ یوں بدل جاتی اور دوسرا کنارہ ایسا پرسحر خطہ معلوم ہونے لگتا کہ ہم سچ مچ پریوں کے ملک میں پہنچ جاتے۔ دن میں جب سمندری لٹیروں کی کہانیاں پڑھی جاتیں तो हमारा लिबास भी लुटेरों जैसा होता। सर पर स्याह रुमाल बांधे जाते, छोटी छोटी कश्तियाँ बनाकर झील में छोड़ी जाती, हवाई बंदूकों और पटाखों से झूठ मूठ की जंग होती, एक फर्जी जजीरे पर कब्जा किया जाता, वहाँ से ख़जाना बरामद होता। जब तेज़ धूप निकलती, भंवरे गाने लगते, हवा रुक जाती, तरह तरह की खुशबुएं फिजा में रच जाती, तो हम आंखें बंद किए गुनूदगी में रंग बिरंगे ख्वाब देखते रहते। अगर वो झील वहाँ ना होती तो ना जाने हमारे दिन क्यों कर गुजरते, क्योंकि घर में हर एक हम दोनों का दुश्मन था और डांटने पर तुला होता। उनका रवैया ये था कि अगर कुछ किया है तो क्यों किया है, और अगर नहीं किया तो क्यों नहीं किया। इन दिनों सब के दिल में ये ख्याल बैठ गया कि हम दोनों नहायत नालायक हैं और बिल्कुल नहीं पढ़ते। अब्बा का तबादला हसब मामूल आबादी से दूर किसी वीराने में हुआ और मुझे रूफी के यहाँ भेज दिया गया। घर से हर ख़त में ताकीद आती कि लड़के की पढ़ाई का ख़ास ख्याल रखा जाए, चुनाचे ख़ास से भी ज़्यादा ख्याल रखा जाता। गेहूं के साथ घिन बाकायदा पिस्ता और नन्हे मियाँ की भी खूब तवाज़ो होती। नन्हे मियाँ सोने से पहले बड़े खुशू खुजू से दुआ मांगते कि या रब्बुल आलमीन हमारे कुनबे वालों को नेक हिदायत दे और उन्हें बता कि छोटे बच्चों के साथ कैसा सलूक किया जाता है, क्योंकि अब तक ये लोग इससे बेबहरा हैं। घर में कई नौकर थे जिनमें सबसे सीनियर रुस्तम था। वह उधेड़ उम्र का था, उसका तकिया कलाम रखी है था। कोई पूछता, मियाँ रुस्तम मेरी आना कहाँ गई? जवाब मिलता, जी फर्श पर रखी है। मेरे कागजात यहाँ थे कहाँ गए? जी रद्दी की टोकरी में रखे हैं। मेरा बटवा कहाँ गया? जी हौज़ की तह में रखा है, नन्हे मियाँ फेंक आए हैं। उसी रेडियो का बेहद शौक था, जब देखो रेडियो से कान लगाए सुन रहा है। एक मरतबा खाना खाते वक्त इसने रुकाबी की तरफ इशारा करके पूछा, ये क्या चीज़ है? रुस्तम फौरन बोला, भाग का ख्याल है बलम पतले में। वैसे इस वक्त रेडियो पर पक्का गाना हो रहा था। हमें बावर्ची ने बताया कि सुबह उठकर रुस्तम यूँ दुआ मांगता है, ए खुदा इस वक्त दिन के 6:15 चाहते हैं, अब आप उर्दू में दुआ सुनिए। ये दुआ दोपहर को 1 बजे और रात को 9 बजे दोबारा मांगी जाएगी। इस दुआ की ख़ास ख़ास सुर्खियाँ ये हैं। फिर दुआ मांग चुकने के बाद, कल फिर मैं इसी वक्त दुआ मांगूंगा, अच्छा आप इजाज़त दीजिए, आदाब यार। और बाज़ औक़ात तो रुस्तम दुआ के बाद खुदा को मौसम का हाल भी बताया करता। बावर्ची बेहद मोटा था, इतना कि तस्वीर खींचते वक्त उसकी कई तस्वीरें लेनी पड़ती ताकि वह मुकम्मल आ जाए। वो हर वक्त हंसता रहता था। अक्सर उसे पूछा जाता कि हंसते क्यों हो? जवाब मिलता, जनाब शक्ल ही ऐसी है। उसकी गुफ्तगू सुनकर यूँ मालूम होता था जैसे रेडियो पर देहाती प्रोग्राम हो रहा हो। बाज़ औक़ात वो जानबूझकर बहरा बन जाता, हम आवाज़ें देते रहते और वो बिल्कुल ना सुनता। एक मरतबा रूफी चिल्लाते रहे और वो साथ के कमरे में चुपचाप सुनता रहा, हम खिड़की से उसे देख रहे थे। उससे जब पूछा गया कि इतनी आवाज़ें उसे क्यों सुनाई नहीं दी, तो बोला, मैंने आपकी पहली आवाज़ें सुनी नहीं, सिर्फ चौथी आवाज़ सुनी थी। एक मरतबा हमारा घोड़ा खो गया, सब ने बारी बारी ढूंढा, किसी को ना मिला। बावर्ची गया और घोड़े को पकड़ लाया, पूछा कि ये तुम्हें किस तरह मिल गया? बोला, सबसे पहले मैंने ये सोचा कि अगर मैं घोड़ा होता और खोए जाने की नीयत होती तो कहाँ जाता, बस मैं सीधा उसी जगह गया और घोड़ा वहीं खड़ा था। घर में बहुत से पालतू जानवर और परिंदे थे। एक तोता था जो रूफी के अब्बा के दफ्तर में रहता था। उसे चंद फिक्रे याद थे, जब कोई आता तो हेलो कहता, फिर कहता दरवाज़ा बंद कर दीजिए। वो अंदर आ जाता तो उसे रूफी के अब्बा के मुतालिक बताता कि बाहर गए हुए हैं या घर में हैं। जाते वक्त फिर कहता दरवाज़ा बंद कर दीजिए। हमें ख़ास तौर पर कहा गया था कि हम इस तोते के साथ बातें किया करें और उसे अच्छे अच्छे फिक्रे सिखाएं, लेकिन हमको देखकर ना जाने उसे क्या हो जाता, बस वो ایک فقرے کا جواب کرنے لگتا، میاں مٹھو ہوں، میاں مٹھو ہوں۔ ہم اس کی حوصلہ افزائی کرتے، بولو مٹھو، شاباش شاباش، باتیں کرو، یہ کہو وہ کہو، نئے نئے فقرے سکھاتے، لیکن اس کی میاں مٹھو ختم نہ ہوتی، اور وہ ساتھ ساتھ ہماری طرف اس انداز سے دیکھتا جیسے جواب کا منتظر ہو۔ ہر مرتبہ کچھ اس قسم کی گفتگو ہوتی۔ ہیلو، وہ کہتا، ہیلو بھائی طوطے، سناؤ کیا حال ہے؟ میاں مٹھو ہوں، بڑے پیار بڑے لہجے میں کہتا، میاں مٹھو ہوں، ہاں ہو، میاں مٹھو ہوں، درست کہتے ہو، میاں مٹھو ہوں، ہو گے، میاں مٹھو ہوں، تو پھر کیا کریں، میاں مٹھو ہوں، میاں مٹھو ہوں، مان لیا بابا مان لیا، عجب نام آپ بولتے ہوتے ہو، میاں مٹھو ہوں، میاں مٹھو ہوں، میاں مٹھو ہوں، میاں میاں، اور ہم وہاں سے چلے جاتے۔ کچھ سفید رنگ کی موٹی موٹی ایرانی بلیاں بھی تھیں، اور جو اس قدر مغرور تھیں کہ کسی کو خاطر میں نہ لاتیں۔ البتہ ایک چھوٹی سی بلی بڑی ذہین اور سمجھدار تھی، وہ صبح صبح ہمیں جگانے آتی، چپکے سے پلنگ پر چڑھ کر پاؤں میں ہلکی سی گدگدی کرتی، جگا کر ایک کونے میں انتظار کرتی کہ کہیں ہم دوبارہ نہ سو جائیں۔ بڑے کمرے میں کچھ قالین تھے، اتنی خوبصورت کہ انہیں فرش پر دیکھ کر ہمیں بڑا افسوس ہوتا۔ وسط میں جو بڑا قالین تھا اس کا کچھ حصہ جل گیا تھا، اس طرح کہ وہاں پر نہ صوفہ رکھا جا سکتا تھا اور نہ کوئی میز۔ جب کبھی مہمان آتے تو وہی عقل مند بلی اس جلے ہوئے حصے پر بٹھا دی جاتی۔ وہ کچھ اس انداز سے وہاں بیٹھتی جیسے اسے کسی کی کچھ بھی پرواہ نہیں، اسے لاکھ بلاتے، بہلاتے، پھسلاتے، پیار کرتے، لیکن وہ وہاں سے تب تک نہ ہلتی جب تک وہ سب چلے نہ جاتے۔ باہر والوں میں سے کسی کو پتہ تک نہ تھا کہ ہمارا خوبصورت قالین جلا ہوا ہے۔ ان دنوں روفی اور میں اوپر کے کمرے میں رہتے تھے، کیونکہ روفی کا خیال تھا کہ سطح سمندر سے زیادہ بلندی کی وجہ سے اس کی آب و ہوا بہتر ہے۔ ٹیوشن شروع ہو گئی، دن بھر اسکول میں رہتے، شام کو ماسٹر صاحب تشریف لاتے جو چلتے وقت فالتو کام لے جاتے جس کے لیے دیر تک جاگنا پڑتا۔ بعض اوقات روفی کے ابا ہمیں سیر پر لے جاتے اور راستے بھر انواع و اقسام کی ہدایتیں ملتی ہیں، یہ کرو، یہ مت کرو، اگر یوں کرو تو یوں ضرور کرو، اور اگر یوں نہیں کرتے تو یوں بھی مت کرو۔ ایک روز انہوں نے ہمیں کلب جانے کو کہا، بولے اس طرح تمہاری معلومات میں اضافہ ہوگا اور گفتگو کرتے وقت اب جو جھجک محسوس ہوتی ہے وہ دور ہو جائے گی۔ چنانچہ ہم کلب گئے، جا کر دیکھتے کیا ہے کہ ایک بہت بڑی سجی سجائی عمارت سنسان پڑی ہے، اور ایک لمبے سے کمرے میں بہت سے معمر حضرات بالکل بیزار بیٹھے ہیں۔ ہم ایک کونے میں چوروں کی طرح کھڑے تھے کہ انجینئر صاحب نے بلایا اور پاس بٹھا لیا۔ کچھ دیر خاموشی رہی، پھر انہوں نے کہا، بھئی لڑکوں کچھ بات چیت کرو۔ میں نے روفی کی طرف دیکھا، انہوں نے میری طرف اشارہ کیا، میں نے گلا صاف کیا اور سوچنے لگا کہ کیا کہوں۔ چند روز پہلے ہم نے سنا تھا کہ شاہ امان اللہ خان نے تخت چھوڑ دیا ہے، چلو اسی سے گفتگو کرتے ہیں۔ وہ سنا آپ نے، امان اللہ خان نے تخت چھوڑ دیا ہے؟ اچھا، کب؟ انجینئر صاحب نے پوچھا۔ کچھ دن ہوئے۔ ان کی بغل میں جو صاحب بیٹھے تھے بولے، کس نے تخت چھوڑ دیا؟ جی امان اللہ خان نے۔ اف، کہہ کر وہ خاموش ہو گئے۔ کیا ہوا، کون تھا؟ ایک صاحب جو ان کے بالکل قریب بیٹھے تھے کہنے لگے، جی امان اللہ خان نے تخت چھوڑ دیا ہے۔ اوہ، ان کے سامنے بیٹھے ہوئے صاحب کچھ دیر کے بعد چونک کر بولے، یہ کن صاحب کا ذکر ہو رہا؟ جی امان اللہ خان کا۔ انہیں کیا ہوا؟ انہوں نے تخت چھوڑ دیا۔ اچھا بھیا، اکیلے یہ اکیلے کیا باتیں ہو رہی ہیں، ہمیں بھی تو بتاؤ۔ ایک طرف سے آواز آئی، جی امان اللہ خان نے تخت چھوڑ دیا ہے۔ اف، بڑا افسوس ہوا۔ کون تھے وہ؟ جی بادشاہ تھے۔ کہاں کے؟ افغانستان کے۔ اچھا۔ میرے داہنے ہاتھ بیٹھے ہوئے صاحب یک لخت اچھل پڑے، کیا کسی نے تخت چھوڑ دیا؟ جی ہاں، کس نے؟ امان اللہ خان نے۔ اوہ، امان اللہ خان نے۔ کچھ دیر خاموشی رہی، پھر سامنے کے صوفے پر ایک صاحب ہڑبڑا کر اٹھے، یہ کوئی کسی کے کچھ چھوڑنے کا ذکر کر رہا تھا، کیا ہوا؟ جی امان اللہ خان نے تخت چھوڑ دیا۔
अरे गर्ज़ है कि इसी तरह बारी बारी हर शख्स ने पूछा कि क्या हुआ, और मुझे कोई 50 मरतबा बताना पड़ा कि अमानुल्लाह खान ने तख्त छोड़ दिया। हम नहायत बेजार होकर वापस लौटे घर में आए। सब बैठे बातें कर रहे थे, झील की बातें शुरू हो गई। मछलियों के मुतल्लिक उनके शुभात बदस्तूर मौजूद थे। हमने बड़े वसूख से कहा कि वहाँ बड़ी बड़ी मछलियाँ हैं, हम अक्सर पकड़ते रहते हैं, हमने कई मरतबा उन्हें भुना भी है। बोले अच्छा इस मरतबा पकड़ो तो घर लाना, हम भी चखेंगे। अगले इतवार को हम सुबह से शाम तक पानी में बंसियाँ डाले बैठे रहे, लेकिन कुछ ना मिला। वापसी पर बाज़ार में मछली वाले से बड़ी बड़ी मछलियाँ ख़रीदी और बावर्ची के हवाले की गई। इत्तफाक से उस शाम को सब कहीं बाहर मद्दू थे। घर में सिर्फ मैं और रूफी थे और एक बुज़ुर्ग जो नन्हे मियाँ के साथ बिठा कर खाना खिलाया करते थे। रात के वक्त बुज़ुर्ग को अच्छी तरह दिखाई ना देता। नन्हे मियाँ पहले तो दस्तरखान पर बैठते, फिर चुपके से उठ जाते। उधर बिल्लियाँ कितार बांधे क्यों लगाए मुंतज़िर होती और बड़े इत्मीनान से साथ आ बैठती। वो यही समझते कि नन्हे मियाँ साथ बैठे हैं, चुनाचे वो बार बार बिल्लियों से कहते बरखुददार भूखे मत रहना, चीज़ें उठा उठा के उनके सामने रखते, ये चखो बरखुददार, ये भी खाओ बरखुददार। इधर बिल्लियाँ बड़े सुकून से खाती। चुनाचे हमारी ख़रीदी हुई मछलियाँ उस रात बिल्लियों ने खाई। अगली मरतबा हम झील पर गए और वापस आते वक्त मछलियाँ ख़रीद कर लाए, तो ना जाने किस के मशवरे से मछलियाँ डॉक्टर साहब के यहाँ भेज दी गई। उससे अगली मरतबा इंजीनियर साहब के यहाँ, और फिर एक रोज़ क्या हुआ कि सब के सामने मछली वाला हिसाब लेकर आ गया। हमारा जेब खर्च ख़त्म हो चुका था और मछलियाँ उधार आ रही थीं, सबको पता चल गया। हमारा खूब मजाक उड़ा। हमें हिदायत की गई कि आइंदा झील पर ना जाया करें, हम वहाँ महज वक्त ज़ाया करने जाते हैं, जब वहाँ मछलियाँ हैं ही नहीं तो जाना बिल्कुल बेसुध है। हम स्कूल का काम कर रहे थे, रुस्तम हमारे पास बैठा था। हमारे दिल में बार बार यही ख्याल आता कि वहाँ जाना बेसुध क्यों है। रुस्तम कह रहा था लड़को जब तुम बड़े हो जाओगे तब तुम्हें मालूम होगा कि दुनिया में जिस काम से किसी के फ़ायदे की उम्मीद नहीं है वो बेसुध है। दुनिया में लोग सिर्फ वही काम करते हैं जिसमें नफ़ा हो, सिर्फ उन लोगों से मिलते हैं जो फ़ायदा पहुंचा सकें, सिर्फ वो बातें सोचते हैं जो सूदमंद हों, बाकी के सब काम सब इंसान और सब बातें बेकार हैं। अगले इतवार को सब कहीं बाहर जा रहे थे। हमें हुक्म मिला कि हम दिन भर घर की रखवाली करेंगे। छोटे नन्हे नन्हे मियाँ टेलीफोन और मुलाकातियों का ख्याल रखेंगे, और मास्टर साहब ने हमें घोड़े पर जवाब मजमून लिखने को कहा था। मैं और रूफी कमरे में कापियाँ लिए बैठे थे, एक कोने में नन्हा खेल रहा था। नन्हे मियाँ पड़ोस के बच्चों के साथ थे। रुस्तम पूछने लगा क्या लिख रहे हो। हमने बताया घोड़े पर जवाब मजमून। वो बोला यूं भी कभी मजमून लिखे गए हैं? सवाल मजमून हो या जवाब मजमून, जिस चीज़ पर लिखना हो उसे देख कर लिखो। मैं अभी घोड़ा लाता हूँ। वो घोड़ा ले आया। अब इस पर सवार होकर लिखो, तुम्हें घोड़े पर जवाब मजमून लिखना है। घोड़ा बहुत ऊंचा था, हम जीने पर खड़े हो गए। रुस्तम घोड़े को खींच कर दीवार के साथ लगाने की कोशिश कर रहा था। बड़ी मुश्किल से घोड़ा नज़दीक आया। अभी रूफी ने अपना पांव इस पर रखा ही था कि वो आगे चल दिया। कई मरतबा इस तरह हुआ, आखिर तय हुआ कि घोड़े पर सीढ़ी लगाकर चढ़ा जाए। रुस्तम बोला अगर तुम दोनों इस तरह घोड़े पर चढ़कर मजमून लिखा तो दोनों का मजमून एक सा होगा, मैं एक और घोड़ा लाता हूँ। हमने कहा नहीं यही काफ़ी है। वो मुश्किल रूफी घोड़े पर सवार हुए। वो इस कदर डरे हुए थे कि रुस्तम को भी साथ बैठना पड़ा। मैंने इनकार कर दिया। देखते देखते घोड़ा बदक कर सरपट भागा। रुस्तम ने 4-5 नहायत आला दर्जे की नफीस कलाबाजियाँ खाईं, और रूफी ने किसी कोहना मश्क नट की तरह तमाशा दिखाया। कपड़े झाड़ते हुए रूफी रुस्तम से बोले घोड़े पर इन दिनों सवारियों का शुक्रिया। दोनों सवारियों का? दो सवारियां कैसी? मेरी पहली और आखिरी सवारी।
باورچی کو کہا گیا تھا کہ وہ ننھے کا خیال رکھے، چنانچہ وہ ہر 10-15 منٹ کے بعد باورچی خانے کی کھڑکی سے سر نکال کر ننھے کی طرف دیکھے بغیر چلاتا تھا، ننھے یوں مت کرو، خبردار ننھے جو یہ کیا تو۔ پھر یکایک ننھے کے رونے کی آواز آئی، ہم بھاگے بھاگے پہنچے۔ ننھے کو چوٹ کیوں کر لگی، ہم نے باورچی سے پوچھا۔ وہ سامنے سیڑھیاں دیکھیں آپ نے؟ ہاں، بس وہ ننھے نے نہیں دیکھیں۔ ہم نے اسے چپ کرانے کے لیے بہتری بہت زیادہ جتن کیے۔ آخر رستم نے مشورہ دیا کہ اسے گائے کا دودھ پلایا جائے۔ باورچی دودھ لایا، ہم نے اس سے پوچھا، یہ تازہ تو ہے نا؟ تازہ؟ چند گھنٹے پہلے یہ سبز گھاس تھا، اس نے فوراً جواب دیا۔ ننھے نے چکھا لیکن پینے سے انکار کر دیا، معلوم ہوا کہ دودھ پھیکا تھا۔ باورچی سے شکر ملانے کو کہا گیا، اس نے گھر چھان مارا لیکن شکر نہ ملی۔ رستم نے کہا، ابھی صبح 5 سیر شکر آئی تھی، باورچی خانے میں میں نے خود دیکھی ہے۔ باورچی مسکرایا اور بولا، اف، مجھے یاد آیا، اندر گیا کچھ دیر میں خالی ہاتھ لوٹا، وہاں تو نہیں ملی۔ تو پھر کہاں گئی؟ کسی کتے بلی نے کھا لی ہوگی، وہ بولا۔ اندر جا کر دیکھتے ہیں تو ایک بالکل چھوٹا سا کتا خواب خرگوش سے لطف اندوز ہو رہا ہے۔ اسے جگانے سے پہلے میں نے پوچھا، کیا کتے شکر کھاتے ہیں؟ اور کتوں کا تو پتہ نہیں، یہ کتا بے حد چٹورا ہے، میٹھی چیز تو یہ کبھی نہیں چھوڑتا، ضرور اسی نے شکر کھائی ہے، اسے تول کر دیکھ لیجیے۔ کتے کو جھوایا گیا، ترازو منگائی گئی، اسے تولا گیا، وہ پورا 5 سیر تھا، شکر کا وزن تو پورا ہو گیا۔ روفی نے باورچی سے پوچھا، اب کتا کہاں گیا؟ باورچی سے جب کئی اور سوال پوچھے گئے تو وہ بولا، میں اتنا بیوقوف نہیں ہوں جتنا کہ دکھائی دیتا ہوں۔ کاش کہ تم ہوتے، رستم نے کہا۔ اتنے میں ننھے میاں آ گئے۔ اے ننھے میاں خود 4.5 سال کے تھے اور چھوٹے ننھے سے 2 سال بڑے تھے۔ ہم نے ان کی خوش آمد کی کہ چھوٹے ننھے کے ساتھ کھیلو۔ انہوں نے بڑی حقارت سے ننھے کی طرف دیکھا اور بولے، اس کے ساتھ؟ یہ تو بچہ ہے۔ ننھا خوب رو رہا تھا۔ آخر ہم نے تنگ آ کر ریڈیو لگا دیا اور اسے اتنا بلند کر دیا کہ ننھے کی آواز دب کر رہ گئی۔ دفتر سے اس طوطے کو نکال کر ریڈیو کے سامنے بٹھا دیا۔ سیاہی سے ننھے میاں کی داڑھی اور مونچھیں بنائی گئیں، بلیوں کے منہ پر پاؤڈر، سرخی اور لپسٹک لگائی گئی، کتے کے گلے میں سفید کالر اور نہایت بڑھیا ٹائی باندھی گئی، سر پر ہیٹ اڑھایا گیا، گھوڑے کے سر پر کلہ رکھ کر صافہ باندھا گیا۔ فون آیا، روفی نے ریسیور اٹھایا اور ننھے کے منہ کے سامنے کر دیا۔ ننھا خوب مزے لے لے کر رو رہا تھا۔ کچھ دیر کے بعد پھر فون آیا، روفی نے پوچھا، کون صاحب بول رہے ہیں؟ آواز آئی، انعام علی، اکرام علی، الہام علی اینڈ کمپنی۔ او، آداب عرض، آداب عرض اور آداب عرض، اور ریسیور رکھ دیا۔ گھر میں خوب اودھم مچایا گیا، صندوقوں اور الماریوں کی تلاشی لی گئی، بندوق نکال کر چلائی گئی، 2 گھوڑے پھوٹ گئے۔ پھر فون کیا گیا، کون سا نمبر چاہیے؟ آپریٹر نے پوچھا۔ کوئی سا نمبر دے دیجیے، روفی بولے۔ آپ بتائیے، آپ خود کوئی اچھا سا نمبر دے دیجیے۔ نہیں آپ، واللہ آپ بتاتے ہیں یا نہیں؟ روفی نے ڈائل پر لکھا ہوا نمبر پڑھا، مجھے یہ نمبر چاہیے۔ یہ تو آپ کا نمبر ہے۔ تو پھر میں اپنے آپ سے گفتگو کرنا چاہتا ہوں۔ جب شام کو سب آئے تو ہم بڑی سنجیدگی سے سوال نکال رہے تھے۔ ننھا رونے کے شغل سے تنگ آ کر سو چکا تھا۔ ننھے میاں کے متعلق پوچھا گیا کہ وہ کہاں ہیں۔ کچھ دیر میں وہ سب کے سامنے سے گزرے، وہ کچھ چیزیں چرائے لیے جا رہے تھے۔ منہ سفید کریم سے لپا ہوا تھا، انہیں پکڑا گیا۔ معلوم ہوا کہ آپ نے وینسنگ کریم لگائی ہے اور آپ کا خیال ہے کہ آپ سب کی نگاہوں سے اوجھل ہو چکے ہیں اور آپ کو چوری کرتے ہوئے کوئی نہیں دیکھ رہا۔ صبح صبح باہر آہٹ ہوئی۔ ہم نے پوچھا، کون ہے؟ باورچی تھا۔ مجھے 6 بجے جگا دینا، روفی بولے۔ 6 تو بج گئے، تو مجھے جگا دو۔ ہم باہر نکلے، چپکے سے گائے کا موٹا تازہ اور بیل نما بچڑا کھولا، اس پر زین کسی گئی۔ ایک سین پر سائیکل کا لیمپ لگایا گیا، دوسرے پر ہارن اور گھنٹی فٹ کیے گئے۔ ہم دونوں سوار ہو کر سیر کے لیے نکلے۔ روفی نے دونوں سین یوں پکڑے تھے جیسے موٹر چلا رہے ہیں، اور لیمپ روشن تھا۔ ہم ہارن بھی بجاتے تھے اور گھنٹی بھی۔ ماسٹر صاحب بالکل ہمارے پڑوس میں رہتے تھے۔ انہوں نے مرغیاں، بطخیں، خرگوش اور نہ جانے کیا کیا الا بلا پال رکھی تھی۔ راستے میں طے ہوا کہ آج دوپہر کو چھت پر چڑھ کر آئینے کی مدد سے ان کے پرندوں اور جانوروں پر سورج کی شعائیں پھینکی جائیں۔ دوپہر کو روفی اندر سے ایک بڑا سا آئینہ اٹھا لائے، ہم نے شعائیں پھینکی، مرغیاں اور بطخیں اڑ کر سڑک پر چلی گئیں، کچھ ہمارے ہاں آ گئیں، خرگوش جو تھے وہ اندر جا چھپے، اور پھر روفی کے ہاتھ سے جو آئینہ پھسلا تو چور چور ہو گیا۔ ہم نے رستم کو بتایا، وہ بولا غضب ہو گیا، یہ آئینہ تو بہت پرانا تھا، کئی نسلوں سے آپ کے خاندان میں چلا آتا تھا۔ ہم بہت ڈرے۔ وہ بولا اچھا، میں موقع پا کر صاحب سے کہہ دوں گا کہ وہ آئینہ جو نسلن بعد نسلن آپ کے یہاں چلا آتا تھا۔ ہاں اسے کیا ہوا؟ ہم نے بے صبری سے پوچھا۔ اسے اس نسل نے توڑ دیا ہے۔ ہم منتیں کرنے لگے کہ کسی کو مت بتانا، ہم دوسرا خرید لائیں گے۔ بالکل ایسا ہی، مصیبت یہ تھی کہ ہم ان دنوں مفلس تھے، میری سائیکل میں اتنے پنکچر لگے ہوئے تھے کہ سائیکل والا عاجز آ چکا تھا۔ آخری مرتبہ جب میں ایک اور پنکچر لگوانے گیا تو اس نے مجھے ٹیوب دکھائی، پنکچروں پر پنکچر اور ان پر اور پنکچر لگے ہوئے تھے۔ وہ بولا میں صرف یہ کر سکتا ہوں کہ اس ٹیوب پر ایک نئی ٹیوب چڑھا دوں بس۔ ادھر روفی کے پاس بھی کچھ نہیں تھا، ہم نے رستم سے ادھار کے لیے کہا۔ وہ بولا مجھے تو پڑوسیوں نے کنگال کر رکھا ہے، سب کچھ ادھار لے جاتے ہیں، بعض اوقات جو چیزیں میں خود ادھار لاتا ہوں وہ انہیں بھی ادھار لے جاتے ہیں، میری تنخواہ، میرے برتن، کپڑے، صندوق، سب کچھ ان کے ہاں رہتا ہے۔ ان کے ہاں میری اتنی چیزیں ہیں کہ اپنے گھر کے مقابلے میں میں ان کے ہاں میرا زیادہ جی لگتا ہے۔ یہاں تک کہ ایک روز وہ میرے مصنوعی دانت اور عینک بھی ادھار لے گئے تھے۔ ہم بڑے گھبرائے۔ آخر طے ہوا کہ باورچی سے روپے مانگے جائیں، اور مانگتے وقت اسے باورچی نہ کہا جائے بلکہ خانسامہ کہا جائے۔ مشکلوں سے اس نے وعدہ کیا کہ وہ کسی سے ادھار لے کر ہمیں کل روپے دے دے گا، اور ہم اسے 11 بجے بڑے بازار میں ملیں۔ ہم اسکول سے بھاگ کر بازار پہنچے، دیر تک انتظار کرنے پر بھی وہ ہمیں نہ ملے۔ ادھر یہ بھی ڈر تھا کہ کہیں کوئی ہمیں بازار میں دیکھ نہ لے۔ آخر ہم ایک دکان میں جا گھسے اور یوں ہی قیمتیں پوچھنے لگے۔ روفی نے ایک مفلر کی قیمت پوچھی، دکاندار بولا 50 روپے۔ لا حول ولا قوۃ، اور اس قلم کی کیا قیمت ہے؟ 2 لا حول ولا قوۃ، یعنی 100 روپے۔ اچھا کوٹوں کا کپڑا تو دکھا دیجئے۔ ہم کپڑوں کو بھی دیکھ رہے تھے اور سڑک کی طرف بھی۔ تھوڑی سی دیر میں ہم نے سارے تھان الٹ پلٹ کر رکھ دیے۔ یہ دکاندار بولا تو کون سا کپڑا پسند آیا آپ کو؟ جناب معاف فرمائیے، ہمیں کپڑا نہیں خریدنا تھا، دراصل ہم اپنے باورچی کی تلاش میں تھے۔ تو اگر آپ کا یہ خیال ہے کہ آپ کا باورچی ان 2 باقی مادہ تھانوں میں لپٹا ہوا ہے تو میں وہ بھی دکھائی دیتا ہوں۔ وہ بقیہ تھان لینے مڑا اور ہم وہاں سے بھاگے۔ آخر ہمیں باورچی مل ہی گیا۔ اتنی دیر لگا دی، پتہ بھی اب کیا بجے؟ ہم نے اس سے شکایتاً کہا۔ میں مختلف آدمیوں سے وقت پوچھتا رہا ہوں، کوئی کچھ بتاتا ہے، کوئی کچھ۔ وہ سامنے دیکھو، ایک کلاک میں پورے 12 بجے ہوئے تھے۔ ارے، وہ چونک پڑا، یہ کلاک کی دوسری سوئی کہاں گئی؟ ہم نے بالکل ویسا ہی آئینہ خریدا۔ واپسی پر اس نے بتایا، میں ڈاک لانے کا بہانہ کر کے آیا ہوں، اس لیے ڈاک خانے ہو کر چلیں گے۔ اور ہم راستے بھر ڈرتے آئے کہ کہیں کوئی اور ہمیں اور آئینے کو دیکھ نہ لے۔ کوئی ڈاک تھی؟ اس سے پوچھا گیا۔ ڈاک تو نہیں تھی، فقط ایک خط تھا، وہ بولا۔ آئینہ رستم کو دکھایا گیا، اس نے ہمیں بتایا کہ اس کے سامنے وہی آئینہ 2 مرتبہ پہلے بھی ٹوٹ چکا ہے، دونوں مرتبہ نیا خریدا گیا، لیکن شکر ہے کہ وہ آئینہ جو نسلن بعد نسلن چلا آ رہا تھا بالکل صحیح سلامت ہے۔ رات کو ہم نے دیکھا کہ روفی کے ابا دفتر میں کام کر رہے ہیں، ان کے ڈپارٹمنٹل امتحان ہو رہے تھے۔ روفی اندر گئے، اسلام کیا اور پوچھا، سنائیے ابا جان، پرچے کیسے ہو رہے ہیں؟ اچھے ہو رہے ہیں شکریہ۔ امتحان مشکل تو نہیں لگ رہا؟ نہیں آسان ہے، وہ مسکراتے ہوئے بولے۔ پھر بھی آپ اتنی محنت نہ کیا کریں، اتنی دیر تک جاگا بھی مت کریں، ورنہ صحت پر برا اثر پڑے گا، اور اپنی عینک سنبھال کر رکھا کریں، نوکر اکثر اسے لگا لیتے ہیں۔ روفی کے ابا کی عینک کچھ ایسی تھی کہ جو اسے لگاتا چند قدم چل کر دھڑام سے گرتا، ہم نے کئی مرتبہ تجربہ کیا تھا۔ روفی کے ہاں ان کے کئی رشتے دار ملنے آئے، جن کے ساتھ بے شمار بچے تھے، نہایت شوخ اور شریر قسم کے بچے۔ روفی کی امی نے ننھے میاں سے کہا، ننھے دادی جان کو پیار کرو۔ امی میرا قصور؟ انہوں نے ٹھنک کر پوچھا۔ اچھا انہیں اپنا سبق پڑھ کر سناؤ، یا چلو کوئی ضرب المثل ہی سنا دو۔ کل کا کام آج پر مت چھوڑو، ننھے میاں سینہ تان کر بولے۔ غلط ہے، سوچ کر پھر بتاؤ، ان کے امی نے ڈانٹا۔ آج کا کام پرسوں پر مت چھوڑو، چلو رہنے دو، ان کی دادی جان بولیں۔ اچھا یہ بتاؤ، تم صبح کتنے بجے جاگتے ہو؟ جب سب جاگتے ہیں۔ بچوں کو تو مرغ کی اذان کے ساتھ اٹھنا چاہیے۔ جی ہمارے ہاں مرغ ہیں ہی نہیں۔ تو سورج کی پہلی کرن کے ساتھ اٹھنا چاہیے۔ جس کمرے میں ہم سوتے ہیں اس کا رخ مغرب کی طرف ہے۔ ادھر بچوں نے ہمیں پریشان کر دیا۔ ایک پوچھتا تھا، بھائی جان چڑیا گھر کو چڑیا گھر کیوں کہتے ہیں؟ دوسرا یہ معلوم کرنا چاہتا تھا کہ یہ چیتے اور شیر وغیرہ سرکس سے پہلے کیا کرتے تھے۔ ایک کا غبارہ اڑ گیا، وہ یہ دریافت فرما رہے تھے کہ قش ثقل نے غبارے کو روکا کیوں نہیں، قش ثقل سے ان کا اعتبار اٹھ چلا تھا۔ ایک بچے نے بتایا کہ اس نے ایک شخص کو دیکھا تھا جس کا نصف چہرہ بالکل سیاہ تھا۔ یہ کیسے ہو سکتا ہے؟ روفی نے پوچھا۔ اس کا بقیہ نصف چہرہ بھی سیاہ تھا، دوسرا بولا۔ ہمارے ماسٹر صاحب بارش میں چھتری استعمال نہیں کرتے۔ تو پھر کیا کرتے ہیں؟ بس بھیگ جاتے ہیں۔ تیسرا بھاگا بھاگا آیا، امی جان میں نے باغ میں خرگوش دیکھا ہے۔ وہم ہوگا آپ بیٹا۔ اچھا تو کیا وہم کی ایک سفید دم اور دو لمبے لمبے کان ہوتے ہیں؟ ہم تنگ آ گئے، عجب گستاخ اور ہن بچوں سے واسطہ پڑا تھا۔ آخر روفی اور میں اٹھے۔ کہاں جا رہے ہو؟ کسی نے پوچھا۔ باغ میں پھل توڑنے۔ لیکن پھل تو بھی کچے ہیں، کل ہی تو دیکھے تھے، شاید کچھ پک گئے ہوں۔ بیٹھے رہو، پھر کبھی دیکھ لینا۔ اور ہمیں بیٹھنا پڑا۔ ایک بزرگ فرما رہے تھے، جب میں چھوٹا سا تھا تو اس قدر نحیف تھا، اتنا کمزور تھا کہ میرا کل وزن 4 پاؤنڈ تھا، مجھے دنیا کی بیماریوں نے گھیرے رکھا۔ تو کیا آپ زندہ رہے تھے؟ ایک نئے نے دریافت کیا۔ ایک خاتون فرما رہی تھیں، اس وقت اپنے ملک میں ہم جاگ رہے ہیں، لیکن امریکہ کے بعض حصوں میں لوگ سو رہے ہوں گے، سست الوجود کہیں گے۔ ایک اور ننھے نے بات کاٹی، آئس کریم جلدی سے کھا لو ورنہ ٹھنڈی ہو جائے گی۔ ایک طرف سے آواز آئی، یہ کافی تو جلی ہوئی ہے۔ دادی جان ننھے میاں سے پوچھ رہی تھیں، کیوں ننھے یہ سڑک کہاں جاتی ہے؟ جی جاتی واتی تو کہیں نہیں، ہر صبح مجھے تو یہیں ملتی ہے، اگر رات کو کہیں چلی جاتی ہو تو پتہ نہیں، مگر یہ وہی سڑک تو ہے جو جرنیلی سڑک سے جا ملتی ہے اور پشاور جاتی ہے۔ تو پشاور سے واپس کون سی سڑک آتی ہے؟ ایک ننھے نے پوچھا۔ ہمارے ماسٹر صاحب کی سالگرہ ہے، انہیں کیا تحفہ دیا جائے؟ آواز آئی، ایک کتاب دے دو۔ مگر ان کے پاس ایک کتاب ہے، دادی جان نے پھر ننھے سے سوال کیا۔ وہ جو سامنے جانور چل رہے ہیں کتنے ہیں؟ 22۔ کچھ دیر کے بعد جواب ملا۔ شاباش، اتنی جلدی تم نے کیوں کر گن لیے؟ بالکل آسان ہے، پہلے جانوروں کی ٹانگیں گن لیں، پھر 4 پر تقسیم کر دیا۔ ایک صاحب جو غالباً شکاری تھے اپنی آپ بیتی سنا رہے تھے کہ کس طرح وہ جنگل میں چھپتے پھر رہے تھے اور ایک شیر ان کا تعاقب کر رہا تھا۔ بچے طرح طرح کے سوال پوچھ رہے تھے، شیر کا رنگ کیسا تھا؟ آپ کی شیر سے دشمنی تھی کیا؟ شیر موٹا تھا یا دبلا؟ آپ نے شیر کی کمر پر لٹ کیوں نہیں مارا؟ کیا آپ ڈرپوک تھے جو شیر سے ڈر رہے تھے؟ وہ تھوڑی سی بات کرتے اور سب بچے چلا کر پوچھتے، پھر کیا ہوا؟ اور ساتھ ہی بے تکے سوالوں کی بوچھاڑ شروع ہو جاتی۔ वो बिल्कुल तंग आ चुके थे। एक मरतबा बच्चों ने फिर पूछा कि फिर क्या हुआ। फिर क्या होना था, वो अपने बाल नोच कर बोले, फिर शेर ने मुझे खा लिया। और बच्चों ने तालियां बजाई। हिप हिप हुर्रा, एक नन्हा अपना ढोल उठा लाया और साथ ही लकड़ी का निस्त घोड़ा जिसे आरी से काटा गया था। घोड़े का नाम उड़ी 3.5 था। उन्होंने वजह बताई कि पहले उन्होंने इसे किसी दोस्त के साथ मिलकर ख़रीदा था, तब उसका नाम लुई हफ्तम था। वो दोनों दोस्तों की लड़ाई हुई तो घोड़े को आरी से आधा आधा तकसीम कर लिया गया, चुनाचे इसका नाम लुई 3.5 रखा गया। हम फिर उठे, ए कहाँ जा रहे हो। जी बाग में, शायद अब फल कुछ पक गए हों। लेकिन हमें फिर बिठाया गया। दूसरे कमरे से एक बच्चे ने सदाए एहतजाज बुलंद की और नारा लगाया। हम भागकर पहुंचे तो देखा कि दो बच्चे लड़ रहे हैं। बड़ा छोटे की खूब तवाजो कर रहा था। मुश्किल से दोनों को अलहदा किया। दादी जान के सामने मुकदमा पेश हुआ। लड़ाई की तफसील बयान की जा रही थी। छोटा बच्चा डींगे मार रहा था कि मैंने ये किया, मैंने वो किया। वो कह रहा था, मैंने इसको पकड़ कर अपने ऊपर गिरा लिया और अपनी नाक इसके दांतों में दे दी। फिर मैंने इसकी कोहनी अपनी पसलियों में चुभो दी और वो धड़ाम से इसका मुक्का अपनी कमर में रसीद किया। फिर ज़ोर से इसका थप्पड़ अपने मुंह पर मारा। मैंने जो इसकी ठोपर अपने घुटने में लगाई है तो बस। हम फल तोड़ने के बहाने से बमुश्किल वहाँ से निकल सके। बाग में रूफी और मैं देर तक सोचते रहे कि दुनिया में कैसे कैसे नामाकूल और बेहुदा बच्चे बसते हैं। रूफी ने कमरे के दरवाज़ों पर अंदर की तरफ खुशामदीद लगाया था, इस तरह के जो शख्स कमरे में बैठा हो उसे ये हर वक्त नज़र आता रहे। ये मास्टर साहब के लिए था। रूफी के लिए नई रज़ाई तैयार हुई। उन्हें रज़ाई के नक्शो नगार बेहद पसंद थे, इसलिए कि उन्हें देखकर रूफी को मुग़ल आर्ट याद आ जाता। अभी अच्छी खासी गर्मियाँ थीं, लेकिन रात को वो पंखा चलाकर रज़ाई ओढ़ते थे। एक और इम्तिहान आ रहा था, हमें ज़ायद काम करने को कहा गया। रुस्तम पूछने लगा, इतने परेशान क्यों हो। रूफी बोले, क्या बताएं, सुबह काम, शाम को काम, काम काम, तंग आ गए हैं। इतना काम कब से शुरू किया। कल से शुरू करेंगे। रुस्तम पढ़ा लिखा था, उसने वादा किया कि हमारा हाथ बटाएगा और हिसाब के सवाल निकाल कर दिया करेगा। उसके बाद देर तक बड़ों पर तबसरा करते रहेंगे। ये मज़े करते हैं, उन्हें कुछ कोई कहता नहीं, ना इन्हें शाम को ट्यूशन की मुसीबत है, ना आलस सुबह उठने की कैद। इनकी आजमाइशें, इनके इम्तिहान, इनके कड़े दिन गुजर चुके हैं, वगैरह वगैरह। फिर हमारा इम्तिहान हुआ, हमें कुछ और बताया गया था, लेकिन पर्चे कुछ और ही आए, चुनाचे हम कुछ और ही लिखाए। बस फेल होते होते बचे। हर एक ने हमें हसबे तौफीक डांटा। बावर्ची ने हमदर्दी के तौर पर पूछा, सुना है आपका इम्तिहान इतना अच्छा नहीं रहा, क्या बात हुई। रूफी बोले, बात यह हुई कि मुझे पता नहीं था कि कोहे सेरा नवीदा दरियाए मिसिसिपी और टिम्बुक्टू कहाँ हैं। मैं तो हमेशा यही कहा करता हूँ कि अपनी चीज़ें संभाल के रखा करो। मास्टर साहब हमारे पर्चे लेकर आए। पहले उन्होंने तालीम की अहमियत और मेहनत के फ़वाद पर छोटा सा लेक्चर दिया, फिर गलतियाँ गिनवानी शुरू की। तुम्हारा जग्राफिया बेहद कमज़ोर है, ये देखो इस नक्शे में रेलवे लाइन इस जंक्शन से आगे चलते चलते एकदम दरिया बन जाती है और खलीज बंगाल में गिरती है। ये छोटी सी झील समंदर के ऐन दरमियान वाक़ है और इस दरिया से एक सड़क निकलती है जो वापस पहाड़ों की तरफ जाती है। तुमने अब तक अटलस नहीं खरीदी। जी नहीं, मैं महीनों से चिल्ला रहा हूँ, आखिर तुम अटलस क्यों नहीं खरीदते। जी दुनिया के सियासी हालात ज़रा बदलने, फिर ख़रीद लेंगे। और ये तूफ़ान नोह के मतलब तुमने वो ऊट पटांग बातें लिखी हैं। तुमने लिखा है कि वो कश्ती किसी पहाड़ पर ठहरी ही नहीं थी। जना पहाड़ों पर भी कभी कश्तियाँ ठहरी हैं, लेकिन उन दिनों सैलाब आया हुआ था, चारों तरफ पानी ही पानी था। अच्छा भला तुम इस कश्ती में होते तो तुम उसे कहाँ कर लेकर जाते। जी मैं उसे किसी अच्छी सी बंदरगाह में ले जाता। और फिर इन तमाम जानवरों को बाहर निकाल कर एक सर्कस खोल लेता। वो सैलाब था चारों तरफ। मास्टर साहब सर हिला कर बोले, और ये मज़मून इतना लंबा क्यों है, इसे सिर्फ 3 सफ़ों का होना चाहिए था। روفی کو لمبے لمبے جواب مضمون لکھنے کا بہت شوق تھا. اگر وہ ہوتے اگرچہ وہ ہوتے تھے بالکل یوں ہی سے, بس تین صفحوں کی قید کو انہوں نے یوں نظر انداز کیا کہ پہلے صفحے پر نمبر ایک لکھا, دوسرے پر نمبر دو, اس کے بعد کئی صفحوں کو اکٹھا کر کے پن کر دیا اور اس پر نمبر تین لکھ دیا. اور پھر یہ مضمون اچھا بھی نہیں. جناب آپ یہ نہیں کہہ سکتے کہ یہ اچھا نہیں ہے, یہ کہہ سکتے ہیں کہ آپ کو پسند نہیں آیا. اچھا چلو یوں ہی سے کہ مجھے پسند نہیں آیا, اور یہ تاریخ کے پرچے میں تم نے ایجاد کیا ہے, ایجاد کیا ہے, کیوں بار بار لکھا ہے؟ تم نے لکھا ہے کہ شاہ جہاں نے تاج محل ایجاد کیا, جہانگیر نے جہانگیر کا مقبرہ ایجاد کیا, قطب صاحب نے قطب صاحب کی لاٹھی ایجاد کی. جی یہ اس لیے کہ پہلے ان چیزوں کا کسی کو علم نہیں تھا. دریافت کی میں نے لقمہ دیا, نہیں دریافت بھی نہیں کی, بنائیں تعمیر کی. ماسٹر صاحب بولے, سچ کہو تمہارا اسکول کا کام کون کیا کرتا ہے, ایمان سے بتاؤ. جی رستم کیا کرتا ہے. اکیلا؟ جی نہیں, ہم اس کی مدد کیا کرتے ہیں. تم دونوں کو اپنا خط خوبصورت بنانا چاہیے, پھر آپ ہماری املا میں غلطیاں نکالیں گے. ماسٹر صاحب شاید کوئی خوشخبری سن کر آئے تھے, ہم سے بالکل خفا نہیں ہوئے. چلتے وقت کہنے لگے, اتنی غلطیاں میں نے کسی اور کے پرچے میں نہیں دیکھیں. جی غلطیاں تو ہم سب کرتے ہیں, اسی لیے تو پنسل کے ساتھ ربڑ لگائی جاتی ہے. روفی مؤدبانہ بولے, چپراسی بیمار پڑ گیا, اس کی ڈیوٹی ہمیں دے دی گئی, ٹیلی فون اور ملاقاتیوں کا خیال رکھنا اور اس بے وقوف طوطے کی نگرانی کرنا. اس کی بیماری بھی عجیب سی تھی, صبح کہتا ہے نمونیا ہو گیا, شام کو کہتا ہے نہیں سرسام تھا, کبھی کہتا کہ باولا کتا کاٹ گیا تھا اسے. اس ثابت کرنے کے لیے اس نے کتے کے بھونکنے کی نقل بھی اتاری. پھر رستم نے اسے بتایا کہ اس مرض میں مریض مر جاتا ہے لیکن بھونکتا ہرگز نہیں, چنانچہ اس نے مرض فوراً بدل لیا. یہ مرض تب تک مالی خولیا, خون کے دباؤ, زکام وغیرہ سے ہوتا ہوا آسیب پر آ کر رکا. آخر میں نے فیصلہ کر لیا کہ اس پر کسی بھوت کا سایہ ہے. شام کو ہم باورچی خانے میں بیٹھے تھے, باورچی خانہ پکا رہا تھا, رستم پاس بیٹھا بھوتوں کے قصے سنا رہا تھا. رات تم سوتے ہوئے شور مچا رہے تھے, میں نے روفی سے کہا. میں بھونکتے ہوئے کتوں کو رات بھر دیکھتا رہا, تم نے وہ شور سنا ہوگا. بھوت تو میں نے دیکھا تھا پچھلے سال باورچی. کیسا تھا؟ ایک بہت بڑے گدھے جیسا. تم اپنے سائے سے ڈر گئے ہوگے, رستم نے بتایا. نہیں سچ مچ کا بھوت تھا, اس نے میرا پیچھا کیا, میں نے بھاگ کر دروازہ بند کر لیا مگر بھوت دیوار میں سے نکل آیا. پھر تم نے کیا کیا؟ میں دوسری دیوار میں سے باہر نکل گیا. کیا ہانک رہے ہو؟ رستم بولا. ایسا کیسے ہو سکتا ہے؟ ایسا ہوتا تھا مگر میں اس وقت خواب دیکھ رہا تھا, یہ خواب سنا رہا ہوں. میں اپنی آپ بیتی سناتا ہوں, رستم کہنے لگا. میں ان دنوں اپنے کھیت میں کام کیا کرتا تھا, کھیت کے راستے میں قبرستان بھی پڑتا تھا اور شمشان بھی. ایک دفعہ کیا ہوا کہ میں رات کو کھیت میں پانی لگانے جا رہا تھا کہ شمشان سے میرے پیچھے ایک بھوت ہو لیا. دیکھنے میں وہ بالکل انسانی روپ میں تھا, اس نے مجھے کچھ نہیں کہا, بس میری نقلیں اتارنے لگا. میں ڈر سے کانپنے لگا, میں نے دیکھا کہ وہ بھی کانپ رہا ہے. میری گھگھی بند گئی, اس کی بھی گھگھی بند گئی. ایک پیر وہاں رہتے تھے, پیر تھے وہاں پر ایک. میں اگلے روز ان کے پاس گیا, انہوں نے پہلے تو ایک تعویذ لکھا, پھر کچھ سوچ کر بولے تم اس مردود سے کام کیوں نہیں لیتے. چنانچہ ان کی ہدایت کے مطابق میں اگلے روز ایک حل اور دو بیل فالتو لے گیا. رات کو وہ آیا, میں نے اپنا حل اٹھایا, بیل جوتے, اس نے فوراً دوسرا حل لیا اور بیل جوت لیے. میں نے حل چلانا شروع کر دیا, اس نے بھی یہی کیا. غرضے کہ رات بھر ہم دونوں نے خوب حل چلایا. الگ صبح وہ واپس چلا گیا, اس کے بعد میں نے اس سے حل چلوایا, فصل کٹوائی, اناج نکلوایا, بوریوں میں بند کروایا. پھر اچانک نہ جانے اسے کیا ہو گیا, شاید کسی اور بھوت نے اسے پٹی پڑھا دی تھی یا کچھ اور وجہ تھی, اس کے تیور بدل گئے. وہ میری طرف گھور گھور کر دیکھتا, میرے قریب آنے کی کوشش کرتا. میں پیر صاحب کے پاس گیا, انہوں نے پہلے تو تعویذ لکھا, پھر کچھ دیر سوچ کر تعویذ واپس لے لیا اور مجھے ایک تجویز بتائی. اس پر میں نے فوراً عمل کیا. شام کو میں نے دو گڑھے کھودے,
ایک میں خوب انگارے دہکائے، دوسرا یوں ہی رہنے دیا۔ دونوں پر ایک ایک اینٹ جمائی اور اوپر سے راک چھڑک دی۔ رات کو وہ آیا، میں نے اس سے خوب کام لیا، پھر میں نے انگڑائی لی، اس نے بھی انگڑائی لی۔ میں بولا بھائی اب تو آرام کرنا چاہیے، وہ اسی طرح بولا بھائی اب تو آرام کرنا چاہیے۔ میں راکھ ہٹا کر ٹھنڈی اینٹ پر بیٹھ گیا، اس نے بھی اسی طرح کیا۔ دہکتی ہوئی اینٹ پر بیٹھ کر اس نے ایک فلک شگاف نعرہ لگایا اور جو وہاں سے غائب ہوا تو پھر کبھی نہیں آیا۔ باورچی نے بتایا، جہاں میں پہلے ملازم تھا وہاں حویلی میں ایک بھوت رہتا تھا، مگر اس سے کوئی ڈرتا نہیں تھا، بچے تک اس کا مذاق اڑاتے تھے۔ جب وہ ڈرانے کی کوشش کرتا تو اسے جھڑک دیا جاتا کہ کیوں بیکار شور مچا رہے ہو، ناحق اپنا وقت بھی ضائع کر رہے ہو اور ہمارا بھی۔ کبھی کبھی اسے چائے کی دعوت دی جاتی، بھوت رات گئے میرے پاس آتا اور اپنی اس درگت پر آٹھ آٹھ آنسو رویا کرتا۔ سب سے زیادہ غم اسے اس بات کا تھا کہ قاعدے کی روح سے اس سے سب کو ڈرنا چاہیے تھا، اور یہ کہ بحیثیت ایک بھوت کے اسے نہایت ظالم اور سخت دل ہونا چاہیے تھا۔ اس نے کئی مرتبہ خودکشی کی کوشش بھی کی۔ آخر میں نے ایک روز سنا کہ بیچارہ کہیں شرم سے سمندر میں ڈوب کر مر گیا۔ ایک بھوت ہمارے چپراسی پر بھی تو سوار ہے۔ یہ فرضی بیمار ہے، رستم بولا، اس کا مرض فرضی ہے، اس لیے اس کا علاج بھی فرضی ہونا چاہیے۔ جب سب چلے جاتے تو یہ بالکل تندرست ہو جاتا، ساری دوائیاں کہیں ادھر ادھر پھینک دیتا اور آلس صبح اٹھ کر ورزش کرتا ہے تاکہ سارا دن لیٹے رہنے سے کہیں صحت خراب نہ ہو جائے۔ تو کیا یہ جھوٹ بولتا ہے؟ ہم حیران رہ گئے۔ ہاں بالکل لڑکوں، دنیا میں جھوٹ ایک نہایت اہم چیز ہے، اس کے بغیر گزارا مشکل ہے۔ اب تم جھوٹ بولتے ہو تو تمہیں تھوڑا سا افسوس ہوتا ہے، آہستہ آہستہ یہ افسوس غائب ہو جائے گا اور تم بے دھڑک کھلم کھلا جھوٹ بولا کرو گے۔ صبح سے جو جھوٹ بولنا شروع کرو گے تو شام تک سراسر جھوٹ بولو گے، حیوانوں سے جھوٹ بولو گے، انسانوں سے جھوٹ بولو گے، یہاں تک کہ خدا سے بھی جھوٹ بولنے کی کوشش کرو گے۔ کچھ دیر میں ڈاکٹر صاحب کی کار آ گئی، وہ مریض کو دیکھنے آئے تھے۔ میں نے تہیا کر لیا کہ اب اس مریض کو شفا لا کر ہی چھوڑیں گے۔ ہم نے ڈاکٹر صاحب کو سلام کیا، روفی بولے جناب مریض کی طبیعت اس قدر خراب ہے کہ وہ آپ سے ملنا نہیں چاہتا۔ آج تمہارا ٹمپریچر کتنا تھا؟ ڈاکٹر صاحب نے مریض سے پوچھا۔ 108 کے قریب تھا۔ اس قدر زیادہ؟ کہیں تم نے تھرمامیٹر سے چائے میں شکر تو نہیں ملائی؟ روفی نے کہا۔ تم نے ہدایت کے مطابق دوائی پی تھی؟ ڈاکٹر صاحب نے سوال کیا۔ جناب اس نے بوتل پر لکھی ہوئی ہدایت پر عمل کیا ہے کہ کاک کو مضبوطی سے بند رکھو، روفی بولے۔ جب ڈاکٹر صاحب نسخہ لکھ رہے تھے تو روفی بڑی سنجیدگی سے منہ بنا کر کہنے لگا، جناب اگر فرصت ہو تو مجھے بھی ملاحظہ فرمائیے، میں تندرست رہتا ہوں، آج تک بیمار نہیں ہوا، یہاں تک کہ مجھے معمولی سا نزلہ زکام بھی نہیں ہوتا۔ بعض اوقات تو میں بہت ڈرتا ہوں کہ کہیں میرے نظام میں کوئی خرابی تو نہیں ہے۔ ہم علی صبح اٹھے، کھڑکی سے جھانک کر دیکھتے ہیں تو مریض صاحب کمرے میں ورزش کر رہے ہیں، چھلانگیں لگائی جا رہی ہیں، ڈنٹر پہلے جا رہے ہیں۔ ہم نے اندر جا کر ان سے صاف صاف کہہ دیا کہ مولانا یا تو آج صبح سے اپنا ٹیلی فون وہ نالائق طوطا اور ملاقاتیوں کو سنبھالو، ورنہ ہم سب سے کہہ دیں گے۔ آدمی سمجھدار تھا، فوراً تندرست ہو گیا۔ اگلے ہفتے ماسٹر صاحب کے ہاں چوری ہو گئی۔ ان کا کنبہ چند دنوں سے کہیں گیا ہوا تھا، اس رات وہ خود بھی کہیں مدعو تھے، گھر خالی تھا، کوئی موقع پا کر بالکل صفائی کر گیا۔ صبح کو ہم ان کے مکان پر گئے، روفی نے بڑے غور سے سب کچھ دیکھا، پھر بولے گھبرانے کی کوئی بات نہیں، ایک خوش قسمتی تھے ہم ان دنوں سراغ رسانی کی کہانیوں پڑھ رہے تھے۔ ہم دونوں نے مشورہ کیا، ماسٹر صاحب سے بالکل تھانے دارانہ انداز میں سوال پوچھے، پاؤں کے نشان دیکھے، مکان کو ادھر ادھر سے سونگا۔ نتیجہ یہ نکلا کہ ایک سیاہ رنگ کی بلی جو برآمدے میں بندھی ہوئی تھی پکڑ لی گئی۔ یہ بلی موقع پر موجود تھی، اس نے چور کو دیکھا تھا۔ بلیاں سمجھدار ہوتی ہیں، ان کی آنکھیں رات کو چمکتی بھی ہیں، وہ اندھیرے میں بخوبی دیکھ سکتی ہوں گی، یہ چور کو پہچان سکتی ہے۔ اگر اس نے چور کو دیکھا تو غرائے گی، پنجہ مارے گی یا کسی اور طرح سے خفگی کا اظہار کرے گی۔ ہم اسے آس پاس سڑکوں پر لیے پھریں گے، चोर भी नज़दीक ही रहता होगा या किसी भेदी का काम था। शाम को हम झील के किनारे बैठे मछलियाँ पकड़ रहे थे। दरअसल हमने कांटों में मछलियाँ पहले से लगाई हुई थी। पानी में डोर थी और डोर के सिरे पर मछली, ये रुस्तम के लिए किया था। आज उसे मछलियाँ पकड़ कर दिखा देंगे। जब वो हमें लेने आया तो चोरी की बातें शुरू हुई। हमारा ख्याल था कि लोग महज दूसरों को परेशान करने के लिए चोरी करते हैं और ये एक किस्म का मजाक है। वो हमें बताने लगा कि लोग इसलिए चोरी नहीं करते बल्कि दूसरों की चीज़ों पर कब्ज़ा जमाने के लिए करते हैं और फिर इन चीज़ों को कभी वापस नहीं लौटाते। और ये इंसान की हवस है जो उसे चोरी करने के लिए उकसाती है। कई लोग बड़ी बड़ी चोरियाँ भी करते हैं, इंसानों को चुरा लेते हैं, ज़मीन के बड़े बड़े खित्तों बर्रे आज़मों को चुरा लेते हैं। इतने में शड़प से आवाज़ आई, ये आवाज़ सुनी तुमने? हम दोनों चिल्लाए, ये मछली थी। फिर मैंने एक झटके के साथ डोर खींची और मछली बाहर निकाल ली। रूफी ने भी यही किया, तुम देखते जाओ कुछ देर में या मछलियों के ढेर लग जाएंगे, तब तो तुम्हारा शुबा रफा हो जाएगा, हमने कहा। फिर हम दूसरे किनारे की बातें करने लगे कि जब कभी हम वहाँ गए तो रुस्तम को भी साथ ले जाएंगे। वो मुस्कुराकर बोला, लड़को ये खुद फरेबी की नीली झीलें और दूसरे किनारे उम्र भर पीछा नहीं छोड़ते। हम जिंदगी भर अपने आप को फरेब देने की कोशिश में रहते हैं, ये यकीन दिलाने की कोशिश में कि जो चीज़ यहाँ नहीं है वो यहाँ है। आज तुमने दो मरी हुई मछलियाँ अपने कांटों में इसलिए लगाई थीं कि तुम्हें अब तक यकीन है कि दुनिया झूठी है और तुम्हारा तसव्वुर सच्चा है। दूसरे किनारे के मुतालिक तुमने कैसे सुहाने ख्यालात दिल में बसा रखे हैं। मैं वहाँ कई मरतबा गया हूँ, किनारा बिल्कुल वीरान है, इस किनारे से कहीं बुरा है। मेरी मानो तो तुम कभी उस तरफ मत जाना वरना तुम्हें अफसोस होगा। दूसरा किनारा बस दूर ही से अच्छा लगता है। बारी बारी बिल्ली पर हमारी ड्यूटी लगती, रात को मेरी ड्यूटी थी। सुबह उठकर देखता हूँ तो बिल्ली गायब है। बथेरा ढूंढा मगर ना मिली। रूफी सो रहे थे, मैं भागा भागा बाहर गया कि कहीं ऐसी काली बिल्ली मिल जाए तो पकड़ लाऊँ। ये तो बिल्लियाँ हमारे यहाँ भी बहुत सी थीं लेकिन उनमें एक स्याह एक भी नहीं थी। मैं दुआ मांग रहा था कि या इलाही कहीं से एक स्याह बिल्ली भेज। लोग कहते हैं कि बच्चों की दुआएं बहुत जल्द कबूल हो जाती हैं, लोग सच कहते हैं। मैंने सड़क पर एक आदमी देखा जिसके हाथ में थैला था और थैले में म्याऊँ म्याऊँ हो रही थी। उससे पूछा, वो बोला कि इसमें कोई 15-16 बिल्लियाँ बंद हैं, मैं इनसे तंग आ चुका हूँ और उन्हें कहीं दूर छोड़ने जा रहा हूँ। मैंने उससे कहा कि अगर वो एक स्याह बिल्ली मुझे निकाल दे तो मैं उसका एहसान उम्र भर ना भूलूँगा। उसने थैले में हाथ डाला, पहली बिल्ली सफ़ेद थी, उसे वापस बंद किया। दूसरी चितकबरी निकली, तीसरी भूरी, चौथी बादामी। इधर मेरा बुरा हाल था कि किसी काली बिल्ली के दीदार के लिए आँखें बेताब हो रही थीं। खुदा खुदा करके स्याह बिल्ली निकली और मैं लेकर भागा। रूफी के जागने से पहले स्याह बिल्ली वहीं बंधी हुई थी। ये बिल्ली 2-3 दिनों में कितनी मोटी हो गई है, वो बोले। वाकई ये नई बिल्ली गुज़िश्ता बिल्ली से बड़ी थी। तीसरी रात ये बिल्ली भी भाग गई। बदकिस्मती से इस रात भी मेरी ड्यूटी थी। मैं बड़ा घबराया और अगर रूफी को पता चल गया तो जान खा जाएंगे। मुझे सुबह तक नींद ना आई। अलसो पड़ोस में गया, उनके यहाँ एक स्याह बिल्ली रहती थी। वो उनसे उधार मांगी। पहले तो वो मुताज्जिब हुए, गालिबन पहली मरतबा कोई बिल्ली उधार मांगने आया था। फिर उन्होंने इस शर्त पर बिल्ली दी कि तीसरे दिन वापस लौटा दूंगा, साथ ही उसके नाश्ते लंच और डिनर के मुतालिक हदायतें, क्योंकि नाजो नाम में पली हुई है, कहीं दुबली ना हो जाए। ये बिल्ली बहुत मोटी थी। उसे देखकर रूफी बोले, भाई ये बिल्ली तो रोज़ बरोज़ मोटी होती जा रही है। हालांकि पहली बिल्लियों को सारा सारा दिन भूखा रखा जाता था, ये बिल्ली अजब शान से रहती थी, खुशामद करा के खाना खिलाती, ज़रा ज़रा सी बात पर बुरा मान जाती और देर तक रूठी रहती। आते ही उसने रूफी के अब्बा पर पंजा उठाया और روفی سوچنے بیٹھ گئے کہ سراغ رسانی کے قواعد کے مطابق تو ان پر شبہ کرنا چاہیے۔ پھر کہنے لگے کہ